مدنی مذاکرہ مدنی مذاکرہ مدنی مذاکرہ مدنی مذاکرہ الحمدللہ رب العالمین والصلاة والسلام علی خاتم النبیین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک و صحابک یا حبیب اللہ صلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک و صحابک یا نور اللہ نویت سنۃ الاعتکاف. جب کبھی داخل مسجد ہونے کی سعادت پائیں اعتکاف کی نیت ضرور فرمائیں. نیت دل کے ارادے کو کہتے ہیں. دل ہی میں نیت کر لیجئے میں نے سنت اعتکاف کی نیت کی, آپ معتکف ہو گئے. نیت دل میں ہو اور زبان سے بھی کہہ لیں تو زیادہ اچھا ہے. دل میں نیت ہر حال میں ضروری ہے, ورنہ نیت نہیں مانی جائیے. جب تک مسجد میں رہیں گے نیت کے بعد تو آپ کو اعتکاف کا ثواب ملے گا. جب مسجد سے باہر نکلیں گے تو یہ نفل اعتکاف ختم ہو جائے گا. یاد رکھیے مسجد میں کھانا پینا سونا سحری افطار آب زمزم شریف پینا دم کیا ہو پانی پینا نیاز کھانا وغیرہ اسی صورت میں جائز ہوتے ہیں جبکہ اعتکاف کی نیت کی ہو. اعتکاف کی نیت نہیں تھی تو اب کھا پی نہیں سکتے, افطار بھی نہیں کر سکتے. اعتکاف کی نیت اب کر لیجئے, نیت کرنے کے بعد وہ کھانے پینے کی افطار کرنے کی اجازت ہو گئی. لیکن یہ ذہن میں رہے کہ کھانے پینے کے لیے اعتکاف کی نیت کریں گے تو اعتکاف کی نیت پر ثواب نہیں ملے گا. ثواب کے لیے یہ کہ اللہ کی رضا کے لیے نیت کریں, ذکر و درود کر لیں, چاہے تو 12 مرتبہ درود شریف پڑھ لیں, یہ مناسب طریقہ ہے, پھر بھلے کھائیں پیئیں. صلو علی الحبیب صلی اللہ علی محمد. 1443 ہجری کے ماہ رمضان مبارک کا 14 روزہ عصر کی نماز کے بعد مدنی مذاکرے کا سلسلہ ہے, اور شروع میں آپ کو 14 تاریخ کی نسبت سے 14 روزے کی نسبت سے حدیث پاک سناتا ہوں. ضیاء درود و سلام پیج نمبر 4 فرمان آخری نبی صلی اللہ علیہ وسلم نمبر 14 یعنی 14. بے شک جبرائیل علیہ السلام نے مجھے بشارت دی, یعنی خوشخبری دی, جو آپ پر درود پاک پڑھتا ہے اللہ پاک اس پر رحمت بھیجتا ہے, اور جو آپ پر سلام پڑھتا ہے اللہ پاک اس پر سلامتی بھیجتا ہے. صلو علی الحبیب صلی اللہ علی محمد. اب سوالات کیجیے, ہر سوال کا جواب بھی ثواب یعنی درست دے پاؤں یہ ضروری نہیں. بن پڑا تو عرض کرنے کی کوشش کی جائے گی, بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں. مجھے آئیں بائیں شائیں کرتا, اپنے کہے پر بے سبب اڑتا نہیں, شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ الکریم. صلو علی الحبیب صلی اللہ علی محمد.
میرا نام شیبان رضا ہے, میں دار المدینہ ملیر کیمپس 2 میں پڑھتا ہوں. میرا امیر اہل سنت کی بارگاہ میں سوال ہے, کیا مذاق میں اپنے دوست کا نام بگاڑ سکتے ہیں؟
کیا اپنے دوست کو چھوٹو موٹو اور اینگو کہہ سکتے ہیں؟
نام بگاڑنا تو منع ہے قرآن کریم میں, ولا تنابزوا بالالقاب, اور برے ناموں سے مت پکارو. اب جو چھوٹا ہوتا ہے اس کو تو پیار سے ہمارے یہاں چھوٹو کہتے ہیں, یہ نام بگاڑنا نہیں ہے, ایک نیا نام رکھنا ہے. میں سمجھ سکا ہوں کہ چھوٹو میں وہ دل آزاری نہیں ہوتی, موٹو کہیں گے تو دل آزاری کا چانس موجود ہے کسی کو. یعنی بھلے وہ اس کا وزن زیادہ ہے, بدن بھاری ہے, لیکن اس کو موٹا کہیں گے, موٹو کہیں گے تو دل تو دکھے گا. اسی طرح کسی کا قد بڑا ہے اس کو لمبو کہیں گے, دل دکھے گا. قد چھوٹا اس کو ٹھنگو یا ٹھنگو جی کہہ کر پکاریں گے تب بھی اس کا دل دکھے گا. اس لیے وہ موٹو لمبو ٹھنگو اس طرح کے القاب نہ دیے جائیں, اس طرح کے نام نہ رکھے جائیں. दूसरा नाम बिगाड़ना, ये तो जैसा नाम, बाजों के नाम अल्लाह पाक के नाम पर होते हैं, ये उसको भी बिगाड़ देते हैं। तो मिसाल देने की हिम्मत नहीं है, इतने बिगाड़ते हैं उसको नाम को। तो नाम को बिगाड़ना, जैसा नाम जैसा बिगाड़, तो इस तरह मतलब ये कि कुरान करीम में भारत वो इसकी ममानत है, नाम बिगाड़ने नहीं चाहिए जो नाम है। बल्कि हदीस पाक में तरगीब है कि अच्छे नाम से पुकारो, किसी को अच्छे नाम से पुकारेंगे ना उसको ज्यादा अच्छा लगेगा। जैसे किसी का नाम ये है कि मोहम्मद नगीम है ना, तो हम उसको नगीम कहेंगे बुरा नहीं लगेगा, लेकिन मोहम्मद नगीम कहेंगे तो ज्यादा अच्छा लगेगा। किसी ने हज किया हुआ पता है, तो अब उसको हम जैसे नगीम नाम है हाजी, हाजी नगीम कहेंगे बहुत अच्छा लगेगा, मजा आएगा उसको। हाफिज है, हमको पता है उसका, अब हाफिज नईम क्या हाल है आपका, उसको अच्छा लगेगा। अच्छे नामों से पुकारना चाहिए, ये तरगीब भी है हदीस पाक में। हमारे यहां बिगाड़ के नाम पुकारते हैं, अल्लाह पाक आफियत नसीब फरमाए। सल्लल्लाहु अलैल हबीब सल्लल्लाहु अलैहि मुहम्मद।
सवाल ये आया है कि घर में औरतें इफ्तार बनाती हैं तो क्या इन्हें रोजा इफ्तार करवाने वालों का जो सवाब है वो मिलेगा?
अल्लाह बेहतर जाने, वो इफ्तार करने में ताउन करती हैं, अपने पैसों से तो नहीं करवा रही। जनरली तो ये होता है कि वो पैसे तो आदमी के होते हैं, फिर नियत, अब मुरव्वत में करवा रहे हैं या शर से बचने के लिए करवा रहे हैं, खुदा जाने क्या नियत है। अच्छी नीयत है तो जरूर सवाब मिलेगा, कि इसको पकाने का अपने तौर पर अगर खुश दिली से पकाएगी तो सवाब तो मिलेगा ना, कि मैं रोजेदारों की खिदमत करूंगी। अब ये बड़बड़ करके और सर दुखता है और कांप फंस गए और ये कहकर तो सवाब कहेगा, चोर का दिल खुश करूंगी, चोर की अम्मी का दिल खुश करूंगी, नंदों का दिल खुश करूंगी। अगर ये सारे खुश होते हैं आपके इन कामों से तो, और आप खुश करती हैं, महल है नियत का मौका, तो अच्छी अच्छी नियत करके खुश दिली के साथ, ये हमेशा ख्याल रखें, सवाब खुश दिली होगी जितनी सवाब मिलेगा, इखलास होगा सवाब ज्यादा मिलेगा। बेजारी से और खोटे मन से बड़बड़ करते हुए बकबक करते हुए करेंगे तो फिर हो सकता है कि कोई गुनाह की सूरत भी बन जाए। कोई साथ नहीं देता मेरा, सबने मुझको फंसा दिया, सबसे ठानियां बनी हुई हैं, ये बुराइयां करेंगी तो फिर सारे गुनाह की भी सूरत है।
बड़े अच्छे अंदाज से बनाया और अच्छा बनाया अपने तौर पर, लेकिन जब इफ्तार पर बैठे तो फिर वो पकौड़े में खराबी, तो फिर कबाब में खराबी, तो फिर चावल में भी खराबी, तो सालन में भी खराबी,
और शरबत खराबी,
शरबत में भी सही मीठा नहीं किया था, ये सब कुछ ये सुनने के बाद तो फिर अब दिल तो टूटेगा और फिर गुस्सा भी आएगा कि अब इतने सबके लिए करो, फिर बातें भी सुनो।
और इम्तिहान में पढ़ो और इम्तिहान में पास होकर जन्नत की आला नेमतों के हकदार बनो। ये भी तो सूरत ने कि बुरा भला अगर बोल रहे हैं सब्र करें, अजर कमाए, इन्नल्लाह मअस्साबिरीन, ये बिशारत है अल्लाह पाक की तरफ से कुरान करीम में, बेशक अल्लाह सब्र करने वालों के साथ है। अब अगर आज कोई पुलिस वाला किसी के साथ जा रहा हो ना, इसके पांव जमीन में रट गए, संभल के बाद मेरे पुलिस से दोस्ती है, अगर वो पुलिस का अफसर हो तो है ना, तो बाप को भी तड़ी दे देगा, तो अब वो अब ज्यादा नहीं है, बुलाए से जो है ना अपने से अच्छी बहुत अच्छी तरकीब है। तो एक पुलिस वाला हमारे साथ हो जाए, जमीन पर पैर न पड़े, ये बेचना क्या यार, समझे, आपको बेचकर कब खा जाए पता भी नहीं चलेगा, आपको डकार भी नहीं लेगा। और जिसके साथ अल्लाह पाक वो कह रहा है इन्नल्लाह मअस्साबिरीन, बेशक अल्लाह सब्र करने वालों के साथ है, और जिसको अल्लाह का साथ मिल गया अब यार उसमें कमी क्या है, तो भले ना बोले उल्टा सीधा, आपका इम्तिहान है, पास होना है कुफ्ल मदीना, फेल होना है बड़बड़ाहट, बकबक, हिब्बत, बुराई, बदगुमानी।
मैं उनको नहीं बोलूंगा, अब उनके बोलने का कोई फायदा नहीं है ना, मतलब सास को क्या बोलना, नंदो को क्या बोलना और सबको घर वालों को क्या बोलना, लेकिन अभी शोहर के पास तो पेट हल्का कर सकते हो ना, मतलब वहां भी ना कुछ भी करे तो क्या करे, मतलब
सब्र किसको बोलते हैं,
अंदर अंदर पकाती रहे,
हाँ अंदर पकाती रहे, बाहर भी पका अंदर भी पका, अंदर ही पाती है, सब्र करे। और जिन्होंने ऐब लगाया गिजाओं को उनको भी सोचना चाहिए, کھانے پر عیب لگانا یہ سنت نہیں ہے. سرکار صلی اللہ علیہ وسلم کی سنت کریمہ یہ کہ پسند آیا کھا لیا, خوبصورت الفاظ میں تناول فرما لیا, کھا لیا, اور پسند نہ آیا ہاتھ روک لیا. کھانے کی برائی اور کھانے کا عیب بیان نہ فرماتے. اس کی علامت یہ تھی کہ آپ دستے مبارک نے اپنا مبارک ہاتھ روک لیتے تھے, کھاتے نہیں تھے.
تو کیا آپ یہ مشورہ دیں گے مثال کے طور پر کھانا, جیسے اب افطار ہے اور ہم بات بھی ایسے موقع پر کر رہے ہیں کہ جہاں افطار کا انتظار ہے, تو کھانا لگا ہوا ہے اب کھایا, بعض اوقات واقعی اچھا ہوتا ہے, ٹیسٹی ہوتا ہے اور ایک لذت مل رہی ہوتی ہے, تو سب کے سامنے کیا کہہ دیں؟ نمبر ایک, شکریہ, ماشاءاللہ اچھا بنا ہے, ٹیسٹی بنا ہے. اور دوسرا مشورہ یہ میں آپ سے لینا چاہوں گا کہ یہ اگر آپ ارشاد فرماتے ہیں کہ اگر مثال کے طور پر کھانے میں کوئی کمی رہ گئی, نمک میں, مرچی میں, مسالے میں, پکنے میں, تو اس وقت سب کے بیچ میں دسترخوان پر بولنے کے بجائے پکانے والے کو کوئی الگ سے کوئی ایسی ترکیب ہو جائے کہ پرچی کے ذریعے یا اس طرح, مطلب کہ ایک انداز ایسا اختیار کر لیا جائے کہ اس میں تھوڑا سا یہ تھا, تو ماشاءاللہ محنت کر رہے ہیں, کوشش کر رہے ہیں, دن رات ایک کر رہے ہیں, لیکن تھوڑا سا یہ دیکھ لیجئے گا, تو یہ زیادہ بہتر ہے یا سب کے بیچ میں کہنا زیادہ بہتر ہے؟
دیکھو, کھانے کی تعریف جو ہے نا یہ حرص کی علامت ہے ایک تو یہ. البتہ اب کسی کی دلجوئی مقصود ہے کہ یہ اب تو یہی ٹرینڈ ہے کہ یہ پکانے والی پکانے والا منتظر رہے
ویٹنگ میں.
اچھا, پھر جو جس نے کھایا اس کی جیسی حیثیت, اگر کوئی بڑا آدمی ہے یا کوئی معزز مہمان ہے, اس کا زیادہ انتظار رہے گا کہ یہ مسکرا کر کے دے کہ کیا بنایا,
آنا وصول ہو گیا,
پگار مل گیا, تمہارے ہاتھ کا کھانا, تمہارے ہاتھ کی چائے, بڑے عرصے پہلے پیتی اور آج پیے, بس اب سنبھالنا مشکل ہے, پر لگ جائیں گے. اب یہاں سچی اس لیے وہ بولا سچ, ہوا 100% سچ بولنا کی تعریف نہیں, سچ بولا, یہ نیت ہے کہ اس کا دل خوش ہو, تو یہاں تو کیونکہ وہ ہرس کے لیے تو بول نہیں رہا نا, یہاں تو گنجائش لگتی ہے کہ اس کا دل خوش کر دے کسی کا. لیکن اب نام محرم کا دل خوش کرنے کی ضرورت نہیں, یہاں یہ بھی خیال رکھنا, دل خوش کرنا ہے اپنے بچوں کی امی کا دل خوش کرتے رہے جب کوئی سی چیز دیکھے, یا اپنی بہن ہے, ماں ہے, اس نے پکایا تو ان کا دل خوش کر دے کہ واہ امی آج تو کمال کر دیا آپ نے, مزہ آ گیا میرے پاس, امی بھی خوش ہو جائے گی, بہن نے پکایا تو بھی خوش ہو جائے گی. لیکن نہ محرم کی تعریف نہیں کرنی ہے, بھابھی کو نہیں چھیڑنا, بھابھی تمہارے ہاتھ میں بھی کیا تاثیر ہے, سب پکاتی ہو, تو یہ نہیں کرنے کا, وہ نہ محرم. انشاءاللہ اس طرح انما الاعمال بالنیات, اعمال کا دار و مدار نیتوں پر ہے. عیب ہے اگر اس میں کوئی واقعی نمک مرچ کی کوئی ترکیب آؤٹ ہے, کوئی خرابی ہے, تو سب کے سامنے کہنا یہ تو دل دکھانے والی بات ہے پکانے والے کے, کہ جب مہمان آتے ہیں تو زیادہ پکتا ہے, اس میں بازو کا ناپ تول میں کمی ہو جاتا, کمی بیشی ہو سکتی ہے, نمک زیادہ بھی آ سکتا ہے, مرچ زیادہ بھی پڑ سکتی ہے, کم بھی ہو سکتا ہے, پھر یہ کہ اس کے خوف بھی ہوتا ہے کہیں مسئلہ نہ ہو جائے, تو پھر مسئلہ زیادہ ہو جاتا ہے بعض وقت خوف کی وجہ سے, تو اس لیے وہ سب کے سامنے تو کبھی بھی نہیں کہنا چاہیے, تو محبت سے, شفقت سے, نرمی سے. اور اگر آپ ہیں مہمان اور روز روز آپ نے آنا نہیں ہے, تو پھر آپ کھا کے چلے جائیں لیکچر دینے سے. اگر گھر کا فرد ہے یا ایسا ہے کہ جو روز روز واسطہ ہے, تو وہ مطلب سمجھا دے کہ یہ اس میں کہیں تو بہتر ہے.
یہ وہ یوں سمجھیے کہ لاکھوں لاکھ گھروں کی ایک طرح سے ان کی گھر میں محبت رہے, پیار رہے, لڑا جھگڑا نہ ہو, خاص طور پہ یہ افطار کے وقت, سحری کے وقت, جو ہی قبولیت دعا کے وقت ہے, نیکی, خاص نیکیاں کرنے کا وقت ہے, تو ایسے موقع پر پھر دل آزاریاں کرنا, گھر میں بدبزگی پیدا ہونا, انشاءاللہ اگر ہم نے ان اصولوں پر عمل کیا, ان مدنی پھولوں کو اپنے دل کے مدنی گلدستے میں سجایا, رب نے چاہا تو گھر انشاءاللہ امن, پیار, محبت کی خوشبوئیں ہمارے گھروں میں ہوں گی.
نیکیوں میں, عبادتوں میں بھی ہمارے یہاں دل آزاریاں کی جاتی ہیں, کوئی سی بھی عبادت ہو نا, نمازوں میں بھی اگر غور کریں گے نا, تو شاید دل آزاریوں کا در پڑنا ایک تو لمبی کرتا ہے, لمبی کرتی ہے, جلدی مطلب خالی نہیں کرتی جگہ, اور اب یہ بیچ میں کھڑی ہوئی لے, دل دکھانے والے انداز ہے نا. وضو کے لیے بیٹھتی ہے تو ہم یا دس بار وضو کر لیتے, اس کا وضو پورا نہیں ہوتا, ٹانکی ساری خالی کر دیتی ہے. یہ سب گھریلو انداز گفتگو کے یہ ہوتے ہوں گے, تو یہ سب دل دکھانے والی باتیں ہیں. واقعی اگر وہ پانی زیادہ خرچ کرتا ہے تو اس کو محبت سے مسئلہ سمجھایا جا سکتا ہے, اس میں حرج نہیں ہے. لیکن جو انداز میں نے عرض کیا نا, وہ دل دکھانے والا ہے.
آپ سے ایک معلومات لینے چاہتے ہیں میسج کے ذریعے, یہ شب قدر اس سال کس رات میں آ رہی ہے؟
یہ تو چھپی ہوئی ہے, کسی کو بھی نہیں پتا. لیکن شیخ ابو الحسن عراقی رحمۃ اللہ علیہ نے اپنا تجربہ ارشاد فرمایا کہ اگر پہلا روزہ منگل یا جمعہ کو ہوا تو 27ویں شب لیلۃ القدر, اگر پیر شریف کا پہلا روزہ ہوا تو 21ویں شب, اگر پہلا روزہ جمعہ رات کو ہوا تو 25ویں شب, اور اگر پہلا روزہ ہفتے کو ہوا تو میں نے 23ویں شب میں شب قدر کو پایا, جب کبھی اتوار یا بدھ کو پہلا روزہ ہوا تو 29ویں شب کو میں نے شب قدر پایا. اس بار پاکستان میں اتوار کو پہلا روزہ ہوا ہے. تو ان کے شیخ ابو الحسن عراقی رحمت اللہ علیہ کے تجربے کے اس میں کہہ رہا ہوں, تو ان کے نزدیک 29ویں ان کا تجربہ رہا ہے. لیکن بہرحال یہ کہ کثیر تعداد میں اقوال اور امام اعظم ابو حنیفہ کا ارشاد بھی یہی ہے کہ 27ویں کو شب قدر ہوتی ہے. لیکن یہ سب مطلب یہ کہ کنفرم نہیں کہہ سکتے. اگر قدر دانی ہر شب شب قدرست, یہ فارسی کا ایک مقولہ ہے کہ اگر تو نے قدر, تو قدر دان ہے تو تیرے لیے یا اللہ کی عبادت کرنے والوں کے لیے ہر رات شب قدر ہے. واللہ تعالی اعلم ورسوله اعلم عز وجل, وصلی اللہ تعالی علیہ وآلہ وسلم, صلوا علی الحبیب صلی اللہ علیہ محمد.
سنت کی بارگاہ میں عرض ہے کہ کیا بیوہ عدت کے اندر نیا لباس پہن سکتی ہے؟
وہ کڑک بھڑک دھڑک والا نہ ہو, بھڑکیلا چمکیلا سادہ لباس ہو تو نیا پہننے مرض نہیں. یعنی کہ یہ جو عدت میں ہے وہ زینت نہیں کر سکتی, ٹپ ٹاپ نہیں کر سکتی.
یار میرا آج کی بار کا یہ سوال تھا, جیسے 18ویں روزے کو ہماری روانگی ہے عمرے کے لیے, تو ہماری جو فلائٹ ہے جہاز ہے وہ یہاں سے 5:30 بجے کراچی سے پرواز کرے, تو اس میں ہمیں روزہ رکھنا ہوگا یا ہم پہ یہ روزہ معاف ہوگا, سفر ہوگا, کیا ہوگا اس کے براہ کرم جواب فرما دیجیے.
مسافر کو روزہ معاف ویسے بھی نہیں ہوتا, قضا کرنے کی اجازت ہوتی ہے, لیکن آپ کو تو روزہ کراچی میں مل رہا ہے نا, تو آپ پر تو روزہ فرض ہے. سفر میں تو ہے نہیں نا, حضر میں گھر میں اپنے روزہ رکھے, اور پھر ہوائی جہاز میں جب یقین ہو جائے سورج ڈوبنے کا تو پھر یہ کہ وہ لیٹ تھوڑا انتظار کرنا پڑے گا. اب تو ہمارے یہاں 2 گھنٹے کا فرق ہے نا, جب فلائٹ اڑے گی اس وقت تو ایسا لگے گا کہ کچھ اندھیرا سا ہونے لگا ہے, پھر یہ مزید اڑے گی نا تو آپ کو لگے گا ایک دم روشنی ہو گئی, سورج نکل آیا. تو اس طرح کا ماحول رہے گا آپ کے ہوائی جہاز میں بھی, سفر مدینہ بھی, یہ اس کی بھی لذت ہے اگر قدر دانی. پھر انشاءاللہ جب سورج ڈوبنے کا یقین ہو جائے گا, وہاں ہوائی جہاز میں اس کا انتظام ہوتا ہے, یہ ہمارے اسلامی جو فلائٹس ہوتی ہیں اس میں یہ دیکھا ہے کہ وہ کھجوریں دیتے ہیں, ہاں کھجور کے پیکٹ وغیرہ دیتے ہیں مسلمانوں کو, یا یہ جو بھی پیسنجر ہو ان کو شاید دیتے ہیں ہوں گے, اب سب کو پوچھ نہیں سکتے تو کون, اور اندازہ بھی ہو جاتا ہے اندھیرا وغیرہ کھڑکی میں دیکھیں گے, ہو سکتا ہے یہ مجھے یاد نہیں کہ اعلان تو شاید نہیں کرتے, یاد نہیں پڑ رہا.
جو ہمارا سو اپلیکیشن ہے اس میں بھی طریقہ کار لکھا ہوا ہے, اگر کسی سے معلوم کر لیں گے تو اس میں پتا چل جائے گا کہ کس ٹائم آپ نکل رہے ہیں, آپ کی فلائٹ کے حساب سے کس مقام پر آپ کے لیے افطار کا وقت آئے گا.
या सैयदी, अल्लाह पाक आपको माह रमजान की बरकतों से माला माल फरमाए। प्यारे प्यारे मुर्शिद, आपने माह रमजान में कुरान पाक पढ़ने के मुतालिक इरशाद फरमाया था कि 3 कुरान पाक पढ़ने वाला मुमताज, 2 पढ़ने वाला बेहतर, 1 पढ़ने वाला मुनासिब। आपकी दुआओं से अल्हम्दुलिल्लाह 1 कुरान पाक मुकम्मल कर चुका हूँ, जबकि दूसरा शुरू कर दिया है, और 3 कुरान पाक मुकम्मल करने की मेरी नीयत है। आपकी बारगाह में दुआ की दरख्वास्त है, आप दुआ कर दीजिए। अल्लाह ताला मुझे कुरान की बरकतों से माला माल फरमाए, मेरे लिए, मेरे वालिदैन के लिए, मेरे असातिज़ा के लिए, और मेरे इलाके के दावत इस्लामी के जिम्मेदारान के लिए बेहिसाब बख्शिश की दुआ फरमा दीजिए।
हम सबको तिलावत कुरान का ज़ौक और शौक और जज्बा अता फरमाए, अल्लाह कबूल भी फरमाए, इखलास भी अता फरमाए। सब आपकी, आपके माँ बाप की, आपके खानदान की, असातिज़ा की, अल्लाह पाक बेहिसाब मगफरत फरमाए। आप सबके सदके मुल्क नागार की भी बेहिसाब मगफरत। आमीन। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद।
साठीबद तारीफ फ्रॉम मुंबई। जमाई शैतान की तरफ से होती है, राइट? तो रमजान में जमाई क्यों आती है और वो किसकी तरफ से होती है? जवाब इरशाद फरमा दीजिए।
वो शैतान जो है ना, सरकश शयातीन, ये कैद में होते हैं। अलबत्ता अपना जो साथ में जो शैतान होता है ना, हर एक के साथ जब बच्चा पैदा होता है तो फिरिश्ता पैदा होता है और एक शैतान पैदा होता है, जिसको हम जाद बोलते हैं। वो कैद में नहीं होता। ये गुनाह करवाता है, फिर नफ्से अम्मारा ये गुनाह करवाता है। वो नफ्से अम्मारा है वही, बुरा नफ्स जो है, बुरी ख्वाहिशात पैदा करता है, नफ्से अम्मारा कहलाता है, ये भी गुनाह करवाता है। तो यूं मतलब ये कि शैतान से पीछा रमजान शरीफ में मुकम्मल तौर पे नहीं छूटता। अल्लाह पाक जिसको बचाए। सल्लु अला हबीब सल्लल्लाहु अला मुहम्मद।
प्यारे अमीर अहले सुन्नत से मेरा सवाल ये है, जो लोग पूछते हैं आपने रोजा रखा है, उसको क्या जवाब देना चाहिए? हालांकि मुसलमान है, रोजे फर्ज हैं, फिर भी इस तरह हैरत से पूछते हैं आपने रोजा रखा है, इस तरह कहना कैसा? या घर में मेहमान आ जाए तो उसको पानी और खाना वगैरह दे सकते हैं या नहीं? शरी रहनुमाई फरमा दीजिए। मेरी और मेरे घर वालों की ईमान की हिफाजत की दुआ फरमा दीजिए।
शायद इसलिए पूछते हैं कि अब चूंकि एक तादाद है जो रोजा नहीं रखती, हो सकता है इसलिए इनको रोजा रखा हो तो ये बाज लोग खुश होते हैं। खैर, तो पूछना नहीं चाहिए कि अगर इसने नहीं रखा तो गुनाह तो इसने किया है। अब ये इजहार भी कर देगा कि हाँ नहीं रखा, ये बेचारा मजीद गुनाह में फंसेगा। ये पूछना बिला जरूरत पूछा ना जाए। राय है कि अगर मेहमान मुसाफिर हैं, शरण उन्हें रोजा बाद में कजा करने के, देखो मुआफ नहीं होता मुसाफिर को रोजा, यानी कि वो बाद में रख सकता है रोजा, कजा कर सकता है। और अगर सफर आसान है, रोजा आसानी से हो सकता है, तो अफजल यही है, बेहतर यही है कि रोजा रख ले रमजान शरीफ में। और अब जो सफर है ये पहले की तरह ऊंट और घोड़ों के नहीं है। अब अपने घर में एसी हो या ना हो, हवाई जहाज में एयर कंडीशन माहौल होता है, रोजे का इतना दुश्वारी नहीं होगी ना। वो मतलब सफर बहुत आसान हो गया पहले के मुकाबले में, तो रोजा रखना इतना दुश्वार नहीं है। ताहम रुखसत अपनी जगह पर मौजूद। तो अब अगर मेहमान आपके वाकई मुसाफिर हैं तो उनको खिला पिला सकते हैं, कोई हर्ज नहीं है, अगर रोजा नहीं रखा तो। अगर वैसे मुसाफिर नहीं है, कोई शरवी उज्र भी नहीं है, खामा का जो रोजा नहीं रखते उनमें से ही है, तब तो मतलब यानी इनको बिल्कुल पानी खाना कोई भी पेश ना किया जाए। बुरा लगे तो अपने घर जाके बैठे। अल्लाह का फर्ज जो है रोजा, इसने नहीं रखा, इसको तो मतलब यानी कि जाहिर है कि इसने बहुत एक गलत काम किया हुआ है ना, इसको मतलब इसकी हौसला अफजाई नहीं होनी चाहिए, खिला पिला कर रखा जाए। थोड़ा वो समझदार होगा तो जिद नहीं करेगा। और आमतौर पर मेहमान बोलते नहीं कि हमको खिलाओ, हम लोग खिलाते, यही होता है आमतौर पर। बिल्कुल मेहमान नवाजी करनी चाहिए, ये रोजा फर्स्ट। सल्लू अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम।
ये कुछ सवालात हैं वुजू से मुतालिक, बगैर नीयत के क्या वुजू हो जाएगा?
हो जाएगा मगर सवाब नहीं मिलेगा, और वुजू से पहले नीयत सुन्नत मुअक्कदा है, करनी चाहिए।
जब बगैर
जैसे वुजू खाने पर बैठा और जहन में यह कि मैं वुजू कर रहा हूं, ये नीयत ही है, इसके लिए कोई अल्फाज शर्त नहीं है, ये जहन में नीयत हुई।
जब बगैर बिस्मिल्लाह शरीफ पढ़े वजू हो जाएगा?
हो जाएगा, लेकिन अल्लाह का नाम लेना वजू से पहले सुन्नत मुअक्कदा है, ताकीदी सुन्नत है कि जिसने ये सुन्नत मुअक्कदा अगर अदा नहीं की तो बुरा किया, और बार बार ऐसा करता है तो गुनाहगार। क्यों मतलब ये कि अब बिस्मिल्लाहिर्रहमानिर्रहीम कहना ये मुस्तहब है, इस अंदाज में अल्लाह का नाम लेना, वरना सिर्फ अल्लाह का नाम लिया मतलब अल्लाह अकबर करके शुरू किया, अल्लाह का नाम दिया ना, तो ये सुन्नत मौकदा उसकी अदा हो गई, लेकिन बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ना चाहिए अगर मुस्तहब अदा हो, और आमतौर पर बिस्मिल्लाह ही पढ़ी जाती है।
अगर कोई पूरी बिस्मिल्लाहिर्रहमानिर्रहीम ना पढ़े, सिर्फ बिस्मिल्लाह पढ़कर शुरू करे तो?
बाज मौके ऐसे हैं कि उसमें बिस्मिल्लाहिर्रहमानिर्रहीम कहना सुन्नत होता है, इसलिए आदत बनानी चाहिए पूरी, क्योंकि ये अब इसका छानबीन बहुत मुश्किल है कि कहाँ बिस्मिल्लाह कहेंगे कहाँ बिस्मिल्लाहिर्रहमानिर्रहीम कहेंगे। बिस्मिल्लाहिर्रहमानिर्रहीम कहने में ही फायदा है, अलबत्ता जैसे कि जानवर ज़बह किया जाता है उस वक्त अल्लाह पाक की रहमान रहीम की सिफत बयान करने का महल मौका नहीं है, उस वक्त है कि बिस्मिल्लाह अल्लाह अकबर ये कहा।
क्या वजू के फराइज में तरतीब कायम रखे बगैर वजू हो जाएगा?
वजू तो हो जाएगा, सुन्नत है तरतीब, तो सुन्नत छोड़ी इसने ना छोड़ी जाए, और बिल्कुल तरतीब वार ही किया जाए, ताहम अगर बेतरतीब हुआ, यहां तक कि अगर बंदा बारिश में खड़ा हो गया तब तो यहां तरतीब रहेगी भी नहीं ना, बारिश में खड़ा हो गया और आजा वजू पर पानी बह गया, उसके सर पे तो जहर सर पे भी बहेगा पानी, तो सर पे तो बहाना वैसे भी जरूरी नहीं है, तरी पहुंचाना है, तो ये के मसे का भी फर्ज अदा हो गया है, ये सारे इसके धुल गए आजा, इसका वजू हो गया, लेकिन वो सुन्नत मौकदा है कि कुल्लियां करे, नाक में पानी चढ़ाना है ना, तो ये के तीन बार कुल्ली कर ले, तीन बार नाक में पानी नरम हड्डी तक चढ़ा दे, वजू इसका हो गया। गुस्ल भी हो गया, अगर गुस्ल के सारे शराइत पूरे हो गए, इस तरह पानी बहा है बारिश में।
क्या आज़ाए वुजू को तीन मर्तबा धोना सुन्नत है?
जी हाँ, तसलीस तीन बार।
मस्जिद के फर्श पर वुजू के पानी के कतरे गिराना कैसा?
नाजायज है, मकरूह तहरीमी, नाजायज और गुनाह।
वुजू में गरगरा ना किया ना कैसा?
गरगरा करना सुन्नत है, लेकिन रोजे में गरगरा ना किया जाए, रोजे में मकरूह है, ये मुबालगा है, और अगर खतरा है कि पानी उतर जाए, अगर पानी हल्क से नीचे उतर गया रोजा भी याद है, तब तो रोजा ही टूट गया।
वजू करते वक्त किबले की तरफ कुल्ली करना कैसा?
किबले की तरफ थूकना तो हदीस पाक में मना फरमाया गया है, और वजू में कुल्ली करने में कोई हर्ज नहीं, किबले की तरफ मुंह तो अलबत्ता अब ये जो थूकेगा, थूकते भी हक करके निकालते हैं नीचे करके, अब इसका कोई और हल भी तो।
आंख की बीमारी के सबब जो आंसू निकला इसका क्या हुक्म है?
आंख बीमार है, बवजह मरज आंख से जो पानी निकलता है ये बाहर शरीयत में फतवा रज़विया में ये लिखा है कि ये नापाक है, वुज़ू भी इससे टूट जाता है, ये कच्चा खून है, असल ये पानी नहीं है, इसको देखो ये चिकनाहट होती है, इसमें गाढ़ापन होता है, ये आम पानी की तरह नहीं होता।
नमाज के दौरान कहा لگانے سے کیا نماز اور وضو پر کوئی فرق پڑتا ہے؟
نماز میں اگر بالغ نے کہا لگایا ہا ہا کر کے ہنسا تو اس کا وضو ٹوٹ جائے گا، یہ سجدے والی نماز میں وضو ٹوٹ جائے گا تو نماز بھی ٹوٹ جائے گی، کہ نماز تو ہنسنے سے بھی ٹوٹ جائے گی، ہنسنا اس کو بولتے ہیں کہ صرف خود نے آواز سنی اس کی، اور کہا اس کو بولتے ہیں کہ دوسرے ہوں تو وہ بھی سن لیں ہا 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 کر کے جو ہنستے ہیں، تو وضو سجدے والی نماز میں وضو ٹوٹ جائے گا، تو نماز جنازہ ہے جو سجدے والی نہیں ہے، تو جنازے کی نماز میں کہا لگایا نماز ٹوٹے گی، وضو نہیں ٹوٹے گا، اور یہ مسائل اب بالغ کا لکھا ہے، تو نابالغ اگر کہا لگائے گا تو اس کا وضو نہیں ٹوٹے گا، اور نابالغ کا وضو ٹوٹتا بھی نہیں ہے اس سے بھی.
تو سوال ہے کہ گلے پر مسا کر سکتے؟
گلے کا یہ لوگوں کی طرف سے ہے تو کرتے ہی آئے نہیں اسے، آپ بدعت ہے یہ. اب یہاں تو یار جشن ولادت مناؤ تو ہی بدعت یاد آتی ہے، گیارہویں شریف مناؤ تو بدعت، یہ کر رہے ہیں اس کو کوئی نہیں سمجھاتا کہ یہ بدعت ہے. بدعت بدعت میں فرق ہوتی ہے، اس کی اقسام ہے. جشن ولادت اور گیارہویں شریف منانا یہ بدعت حسنہ ہے، اس کے ساتھ حسنہ لگتا ہے، مطلقاً بدعت کہیں گے تو پھر وہ گمراہی کی طرف جائیے، اور اس کو صرف بدعت بدعت کرنا یہ گناہ کا کام ہے، اس لیے کہ شریعت نے جن کاموں کو منع نہیں کیا وہ بدعت سیئہ، یعنی بری بدعت ہو ہی نہیں سکتی، ورنہ تو یہ مدرسے بنانا، جامعات بنانا، تو کتابیں چھاپنا، تو قرآن کریم چھاپنا، یہ سب بدعتیں ہیں. پھر تو کوئی حسنہ ہے بدعت، کوئی بدعت واجبہ ہوتی ہے، کوئی بدعت مباحہ ہوتی ہے، اس میں اقسام ہیں. تو بہت سارے مسجد لنتر کی بنی ہوئی ہیں، یہ کیا ہے سرکار کے دور میں تھی کیا صلی اللہ علیہ وسلم؟ اب اذان سے پہلے درود شریف پڑھو تو حضرت بلال نے پڑھا تھا، تو میں تو یہی کہتا ہوں کہ کیا حضرت بلال نے لاؤڈ اسپیکر پر اذان دی تھی؟ نہیں دی تھی نا، تو لاؤڈ نٹا دو، کیوں اذان دیتے بھائی آپ؟ درود شریف اگر بدعت لگتا ہے تو یہ لاؤڈ اسپیکر ہٹا دو، تو پھر آپ بات کریں گے آپ سے کہ درود شریف بدعت ہے یا کیا ہے. تو طرح طرح کے ذہن پائے جاتے ہیں، اور شیطان کے وسوسوں میں آئے ہوئے لوگ ہوتے ہیں، تو ایسوں کو ایسی باتیں نہیں کرنی چاہیے. خوب درود و سلام پڑھو، انشاءاللہ بیڑا پار ہو جائے گا. اذان سے پہلے بھی پڑھو، اذان کے بعد بھی پڑھو، نماز سے پہلے بھی پڑھو، نماز کے بعد بھی پڑھو. جب جب درود شریف پڑھنا منع نہیں ہے تو وہ جائز ہے. نئے نئے انداز پر جو درود شریف پڑھے گا، نئے نئے الفاظ میں جو درود شریف پڑھے گا، اردو میں بھی تو درود شریف پڑھا جاتا ہے، مصطفیٰ جان رحمت پہ لاکھوں سلام، صحابہ کرام نے کب اردو میں پڑھا تھا بھائی؟ تو منع نہیں ہے نا. قرآن کریم میں یہ ہے یا ایھا الذین آمنوا صلوا علیہ وسلموا تسلیما، اے ایمان والو نبی پر درود اور خوب سلام بھیجو. یہ ہے کن الفاظ میں بھیجو، یہ قرآن میں کہاں لکھا ہے؟ حدیث پاک میں بے شک درود ابراہیم کا آیا ہے، تو اس میں درود ہے، یہ غور کریں آپ، درود ابراہیم میں درود ہے، سلام نہیں ہے. جی ہاں، سلام نہیں ہے اس میں. تو سلام کے اور سیکھے، اور پھر بزرگان دین نے نئے نئے انداز میں سلام عرض کیے، تو جو جو نیا انداز سلام کا، درود کا، قیامت تک جاری ہوتا رہے گا، جو جو شریعت سے نہیں ٹکرائیں گے الفاظ، وہ جائز اور کار ثواب ہیں. بالکل، میں آپ کو اصول کی بات کر رہا ہوں، اہل علم میری ان باتوں کی کاٹ نہیں کرے گا. کم پڑھے لکھے جو لوگ ہوتے ہیں، کہیں تھوڑی سی بات سن لی تو بیچاروں کے ذہن میں شیطان وسوسہ ڈال دیتا ہے، ایسا اتنا بڑا یہ مسئلہ نہیں ہے. درود شریف ہم پڑھتے رہیں گے، میں انشاءاللہ مرتے مرتے پڑھیں گے. اور ایک عاشق رسول مولانا جمیل الرحمان رضوی رحمت اللہ علیہ کہے گئے، میرا لاشا بھی کہے گا الصلاۃ والسلام، میں وہ سنی ہوں جمیل قادری مر نے کے بعد، میرا لاشا بھی کہے گا الصلاۃ والسلام.
صلوا علی الحبیب
صلی اللہ علیہ وسلم.
مومنوں پر
تیرا ہو تم اپنے آقا پر درو، اپنے آقا پر درود ہے
اور قبر میں بھی تو پڑھیں گے، قبر میں بھی درود و سلام پڑھیں گے، وہ شعر پڑھو نا یار، جب فرشتے قبر میں،
جب فرشتے قبر میں جلبا دکھائے آپ کا، جب فرشتے قبر میں جلبا
مدنی مذاکرہ، 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 مدنی مذ